الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم اقترب للناس حسابهم وهم في غفلة معرضون سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم انسان اس دنیا میں اللہ رب العزت کا نائب اللہ رب العزت کا خلیفہ اور اس کی صفات کا مظہر اتم ہے. یہ دنیا ہمارے لیے امتحان گاہ ہے, یہ سیر گاہ نہیں, تماشا گاہ نہیں, قیام گاہ نہیں, یہ امتحان گاہ ہے. افسوس کہ ہم نے اس کو چراگاہ بنا لیا. مقصد زندگی اللہ رب العزت کی بندگی اور مقصد حیات اللہ تعالی کی یاد ہے. آج زندگی کی ترتیب ایسی بن گئی ہے کہ ہر بندہ اپنی جنت سجانے میں لگا ہوا ہے. اللہ تعالیٰ نے تو ایمان والوں کے لیے آخرت میں جنت بنائی, لیکن نفس انسانی اسی دنیا میں اپنی جنت بنانا چاہتا ہے. میرا گھر ایسا ہو, میری بیوی ایسی ہو, میرے بچے ایسے ہوں, کپڑے ایسے ہوں, گاڑی ایسی ہو, بزنس ایسا ہو, میری عزت ایسی ہو. ان تمام چیزوں میں خوب سے خوب تر کی تلاش میں آج زندگی بسر ہو رہی ہے. گویا ہر بندہ اپنی پسند کی جنت بنانے میں لگا ہوا ہے, اور یہ اسے معلوم نہیں کہ دنیا کی اس جنت کو جو بنانے میں لگا ہوں یہ بھی ہمیشہ نہیں رہے گی اور میں بھی اس میں ہمیشہ نہیں رہوں گا. بہت لوگ آئے جن کے پاس خزانے تھے اور انہوں نے اپنے من پسند کی زندگی گزارنے کے لیے انتظامات کیے, لیکن بالآخر وہ دنیا سے چلے گئے. وہ اس بات کو بھول گئے کہ ہم تو راستے کے راہی تھے, مسافر تھے. ہم نے اپنی منزل کی تیاری کرنے کی بجائے راستے میں ہی اپنا وقت ضائع کر دیا. جس طرح کوئی بھی عقل مند انسان پل کے اوپر گھر نہیں بناتا, اسی طرح کوئی بھی عقل مند انسان دنیا سے دل نہیں لگاتا. ہم یہاں مہمان ہیں. نبی علیہ السلام نے ارشاد فرمایا, کن فی الدنیا کانک غریب, تم دنیا میں ایسے زندگی گزارو جیسے کوئی پردیسی ہوتا ہے. ہمارا وطن اصلی جنت ہے, دنیا وطن اقامت ہے. کچھ وقت کے لیے ہم یہاں بھیجے گئے اور وہ وقت بھی تیاری کے لیے دیا گیا, لیکن ہم اصلی مقصد کو بھول کر ساری امیدیں, ساری آرزوئیں, ساری تمنائیں اسی دنیا میں لگا لیتے ہیں. बेटे की शादी करनी है तो ऐसी करें कि बस लोग याद ही रखें, बेटी की शादी करनी है तो बस ऐसे करनी है कि फिर लोग याद रखें। ये जो हमारे नफ्स के अंदर एक चाहत है ना कि हम अपनी मन पसंद का हर काम कर लें, ये इंसान को बर्बाद कर देती है। इसलिए फिर वो अपनी आरजुओं को पूरा करने के लिए जायज नाजायज की तमीज को खत्म कर देता है। उसे अपनी मंशा को पूरा करना है, अल्लाह ताला की मंशा को पूरा करना उसे याद नहीं रहता, और यही धोखा है। इसलिए दुनिया को दारुल गुरूर कहा, धोखे का घर। ये धोखा लिखेपड़ों को भी लग रहा है, अकलमंदों और समझदारों को भी लग रहा है, दाना और बीना लोगों को भी लग रहा है। बड़ी अच्छी सलाहियतों वाले लोग हैं, लेकिन उनकी जिंदगी का मरकज और महवर इसी दुनिया की आसाइशें। अल्लाह ताला इरशाद फरमाते हैं, قُلْ هَلْ نُنَبِّئُكُمْ بِالْأَخْسَرِينَ أَعْمَالًا, क्या मैं तुम्हें न बताऊं कि आमाल में सबसे ज्यादा खसारा पाने वाले लोग कौन हैं। الَّذِينَ ضَلَّ سَعْيُهُمْ فِي الْحَيَاةِ الدُّنْيَا, वो लोग जिनकी सारी कोशिशें इसी दुनिया की जिंदगी को बनाने में लग गई, وَهُمْ يَحْسَبُونَ أَنَّهُمْ يُحْسِنُونَ صُنْعًا, और वो समझते हैं कि हम तो बड़े अच्छे काम में लगे हुए हैं। आज बेनमाजी से पूछिए क्या हाल है, जवाब मिलेगा जो गुजर जाए वाह वाह है। अब सोचिए कि दिन रात तो अल्लाह ताला की नाफरमानी हो रही है, आखिरत बिगड़ रही है, जहन्नम के जाने का रास्ता हमवार हो रहा है, और पूछने पे जवाब मिलता है कि जो गुजर जाए वाह वाह है। तो ये गफलत कैसे दूर हो, इसके लिए हमें इन महफिलों में अंदर और मन की आंख को खोलने की जरूरत है। आज तो बच्ची पैदा होती है तो मां को फिक्र लग जाती है कि ये जब जवान होकर शादीशुदा बनेगी तो जहेज कैसे इसको अच्छा दे सकूंगी। हर मां समझती है कि अगर बेटी अच्छा जहेज लेकर न गई तो ससुराल वालों में इसकी क्या इज्जत होगी। अभी बच्ची तो गुड़ियों में खेल रही है, खिलौनों में है, मां अपने बारे में क्यों नहीं सोचती कि मैंने भी अपने अल्लाह रब्बुल इज्जत के दरबार में पेश होना है, अगर मैं वहां नेकियों का जहेज लेकर न गई तो मेरी वहां इज्जत क्या होगी, मैं अपने रब को क्या मुंह दिखाऊंगी। जरा सी कोई बात होती है, तकरीब में जाना, लोगों से मिलना, औरतें फौरन मुंह धोती हैं, कपड़े अच्छे पहनती हैं, तैयार होती हैं। क्या मामला, हर मुलाकात के लिए तैयारी, हर तकरीब के लिए तैयारी। तो क्यामत के दिन अल्लाह रब्बुल इज्जत से भी तो मुलाकात होनी है। अल्लाह ताला इरशाद फरमाते हैं, मन कान यरजू लिका रब्बिही, जिसको यकीन हो कि मैंने अपने अल्लाह से मुलाकात करनी है, बल यामल अमलन सालिहा, उसे चाहिए कि वो नेक अमाल करे। वला युशरिक भी इबादत रब्बिही अहदा, अपने रब की इबादत में किसी को शरीक ना बनाए, यानी अपने दिल में किसी गैर की मोहब्बत को न आने दे। ये जो नफसानी शैतानी शहवानी ताल्लुकात होते हैं ये हकीकत में शिर्क होता है। बंदा समझता है बस तू मेरा दीन ईमान सजना, वो मोहब्बत जो अल्लाह रब्बुल इज्जत का हक है हम वो मखलूक को दे रहे होते हैं। ऐसे छाप लग जाती है किसी तस्वीर की कि दिन में भी उसी का ख्याल, रात में भी उसी का ख्याल, उसी के फोन की इंतजार, उसी से बात करने को बेकरार। وَمِنَ النَّاسِ مَنْ يَتَّخِذُ مِنْ دُونِ اللَّهِ أَنْدَادًا يُحِبُّونَهُمْ كَحُبِّ اللَّهِ یہ بت ہیں جو انسان بت پرست بنتا ہے، شہوت پرستی، زن پرستی، زر پرستی، نفس پرستی، یہ سب کی سب بت پرستی ہی کی اقسام ہیں، خدا پرستی کوئی اور چیز ہوتی ہے۔ تو آج آپ اگر غور کریں تو ہماری آرزوئیں اور تمنائیں سب اسی دنیا کے بارے میں، الا ما شاء اللہ، کاش کہ ہم اللہ رب العزت کی رضا کو اپنی آرزو بنا لیتے۔ تیری دعا سے قضا تو بدل نہیں سکتی، مگر ہے اس سے یہ ممکن کہ تو بدل جائے، تیری دعا ہے کہ ہو تیری آرزو پوری، میری دعا ہے تیری آرزو بدل جائے۔ اللہ کرے ہمارے امیدوں کی انتہا، ہماری محبتوں کا مرکز اور محور اللہ رب العزت کی ذات بن جائے، ہم اسی کی یاد میں زندگی گزاریں، اسی کے لیے اداس ہوں، اسی کے لیے دن گزاریں، راتیں گزاریں، یوں گویا ہم اللہ تعالی سے ملاقات کے انتظار میں ہیں۔ اس کو کہا التجافی عن دار الغرور والانابۃ الی دار الخلود۔ تو دنیا کی زندگی تو ایک عارضی اور فانی زندگی ہے، بالآخر ختم ہو جانی ہے، اور نبی علیہ الصلوۃ والسلام نے ارشاد فرما دیا، بلکہ قرآن مجید میں آیا اقترب للناس حسابهم، انسانوں کے حساب کا وقت قریب ہو گیا، وہم فی غفلت معرضون، اور وہ اپنی غفلت کے اندر سرگرداں ہیں، ہمیں احساس ہی نہیں، ہر دن ہمیں ہماری قبر کے قریب سے قریب تر کر رہا ہے، ہماری زندگی کی مہلت کم ہوتی چلی جا رہی ہے، اور ہم اس بات سے بے پرواہ ہو کر زندگی گزارتے ہیں۔ امام غزالی رحمت اللہ علیہ فرماتے ہیں، اے دوست تجھے کیا معلوم کہ بازار میں وہ کپڑا پہنچ چکا ہو جسے تیرا کفن بننا ہے۔ ہم موت کو بھول جاتے ہیں، موت تو ہمیں نہیں بھولتی، تو اس کے لیے بہتر یہ کہ ہم اپنے آپ کو آخرت کے لیے تیار کر لیں، اپنے پروردگار کو راضی کرنے کے لیے کوششیں کر لیں۔ نبی علیہ الصلوۃ والسلام نے قرب قیامت کی بہت سی علامات بتائیں، جن میں سے آج کتنی علامتیں ہم اپنی آنکھوں سے پوری ہوتے ہوئے دیکھ رہے ہیں۔ مثلا ایک حدیث پاک میں نبی علیہ السلام نے ارشاد فرمایا، جب مکہ مکرمہ کے پیٹ کو چیر کے راستے بنا دیے جائیں۔ کیا مطلب؟ آج پہاڑوں کے اندر ٹنلز بنا کر انٹرنل رنگ روڈ اور آؤٹر رنگ روڈ بنا دی گئی ہیں، آنکھ سے بندہ دیکھتا ہے کہ مکہ مکرمہ کے پیٹ کو چیر کے راستے بنا دیے گئے ہیں، اور پھر فرمایا کہ جب مکانات پہاڑوں کے برابر اونچے ہو جائیں۔ آج آپ حرم سے باہر نکلیں تو آپ کو سامنے جو ہوٹل نظر آتے ہیں ان کی بلندی پہاڑوں سے بھی زیادہ اونچی ہے۔ 1400 سال پہلے جب سنگل سٹوری مکان بنانے کی عادت عام تھی، مشینری بھی نہیں تھی اور سول بلڈنگز کا ڈیزائن بھی نہیں تھا، اس وقت یہ بات کر دینا کہ جب مکانات پہاڑوں کے برابر اونچے ہو جائیں یہ عام بندے کے بس کی بات نہیں. ایسے لگتا ہے کہ نگاہ نبوت آج کے ان حالات کو اپنی آنکھوں سے دیکھ کے بات کر رہی تھی. تو اس حدیث پاک میں جو دو نشانیاں ہیں ہم اپنی آنکھوں سے پوری ہوتے ہوئے ان کو دیکھ رہے ہیں. تو فرمایا جب مکہ کے پیٹ کو چیر کے راستے بنا دیے جائیں اور عمارتیں پہاڑوں کے برابر اونچی ہو جائیں تو تم قیامت کا انتظار کرنا. ایک حدیث پاک میں آتا ہے کہ ایک مرتبہ مدینہ طیبہ میں زور کی آندھی آئی تو ام المومنین میں سے کسی نے یہ کہہ دیا کہ اے اللہ کے نبی کہیں قیامت تو نہیں آ گئی. تو نبی علیہ الصلوۃ والسلام لیٹے ہوئے تھے, آپ اٹھ کر بیٹھ گئے اور فرمانے لگے کہ قیامت کیسے آ سکتی ہے, ابھی تک تو اہل عراق کے اوپر کھانا پینا بھی بند نہیں ہوا. یہ وہ نشانی ہے جو ہم نے اپنی زندگیوں میں خود دیکھی کہ ان کے اوپر چند سال پہلے ایسا وقت آیا کہ کھانا پینا تو کجا, بیماروں کے لیے دوائیوں کا اس ملک میں جانا بھی بند کر دیا گیا تھا. اور فرمایا کہ ملک عرب ابھی سرسبز نہیں ہوا. دو نشانیاں بتائیں. اور آج عرب کے اندر اتنی زراعت ہونے لگ گئی ہے کہ وہ گندم میں خود کفیل ہو چکے, بلکہ ہر سال فالتو گندم کو وہ لوگوں کو امداد کے لیے دوسرے ملک بھیجتے ہیں. چنانچہ اسی طرح کی علامات میں سے ایک فرمایا کہ جب لوگ ماں کی بجائے بیوی کی فرما برداری کرنے لگ جائیں, جب باپ کی بجائے اپنے دوست کی بات ماننے لگ جائیں. یہ دیکھو کیسی عجیب بات کہی. شریعت نے دائرہ کار متعین کر دیا, ماں کے اپنے حقوق, بیوی کے اپنے حقوق. جب اس میں کمی بیشی انسان کرے اور والدین کو اگنور کرے اور بیوی کی ہر سیاہ سفید بات کو قبول کر لے, یہ قیامت کی نشانی. اور دوسری بات کہی کہ باپ کی بات کو رد کرے اور دوست کی بات کو قبول کرے. اور آج کل کے نوجوانوں میں یہ بات کثرت سے دیکھی جا رہی ہے, وہ باپ سے اس طرح نفرت کرتے ہیں جیسے کوئی پاپ سے نفرت کرتا ہے. کس لیے؟ کہ باپ روک ٹوک کرتا ہے, اچھی بات کی تلقین کرتا ہے, اور دوست ان کو من پسند کی باتیں کرنے کی تجاویز پیش کرتا ہے. تو دوست اچھا لگتا ہے, باپ برا لگتا ہے. فرمایا جب ماں اپنی حاکمہ کو جنم دے. اب دیکھیے آج کتنی بیٹیاں اتنی خود سر ہیں کہ مائیں بھی ان سے ڈرتی ہیں. ذرا ذرا سی بات پہ ماں کے سامنے بولنا, ماں کے ساتھ جھڑپ لینا, ماں کے ساتھ ضد لگانا, یہ اکثر و بیشتر گھروں کے اندر علامت آج دیکھنے میں آ رہی ہے. جب علماء اپنا ثانی نہ چھوڑیں, اور واقعی آج وہ وقت آ چکا, جو عالم بھی دنیا سے جا رہا ہے اس جیسا پھر اس کے بعد کوئی دوسرا نظر نہیں آتا. جب لوگ زکات کو تاوان سمجھنا شروع کر دیں, بوجھ سمجھیں, زکات دیتے ہوئے ان کے دل پہ بوجھ ہو, جب ہر کان کے پاس مغنیاں گایا کرے. عجیب, آج یہ سیل فون ایسے بن چکے کہ جن میں ٹیلی فون کی رنگ ہی نہیں, ان میں میوزیکل ٹونز ہیں یا گانوں کی مختلف دھنیں ہیں. तवाब करते हुए एक नौजवान को देखा कि अचानक उसका फोन आया तो किसी इंडियन फिल्म का एक गाना गाने वाली ने बाकायदा गाना शुरू कर दिया, उसने जेब से फोन निकाल के अटेंड किया। अब बताइए, जब बैतुल्ला शरीफ के सामने तवाफ की हालत में भी इन गाने वालियों की आवाज कानों में पड़ेगी तो क्या यह कयामत की निशानी नहीं? मस्जिदों के अंदर नमाजों की हालत में यही मौसीकी सुनने में आती है, लोग टेलीफोन को बंद करना भूल जाते हैं। जब रियानी, फहाशी और जिना आम हो जाए, और आप जानती ही हैं कि आज उरियानी कितनी आम होती चली जा रही है, ऐसे वक्त में फरमाया आंधियों का चलना, जलजलों का आना ये आम हो जाएगा, दीनदार लोगों को चुन चुन कर कत्ल किया जाएगा। और अजीब एक निशानी, एक हदीस पाक में फरमाया कि अरब का बादशाह मरेगा तो आप जरा गौर कीजिए, कुछ दिन पहले यह भी एक निशानी पूरी हुई, और उसके बाद आने वाले रमजान की पहली तारीख को सूरज ग्रहण लगेगा और 15 तारीख को चांद ग्रहण लगेगा। और ये ऐसा रमजान है जो अब गुजर रहा है कि इनमें से एक ग्रहण पहली तारीख को लग चुका और दूसरा 15 तारीख को लग चुका, और फरमाया कि इस दरमियान में एक ऐसी आवाज आएगी जो पूरी दुनिया में सुनी जाएगी। मुमकिन है पाकिस्तान के बाद हिस्सों में जो सिलसिला आया, एक ऐसी आवाज थी जिसको पूरी दुनिया के जानवरों ने भी सुना और खबरों की शक्ल में इंसानों ने भी सुना। और वो जलजला भी क्या था, अल्लाह अकबर, इंसान को अपनी बेबसी और बेकसी बताने के लिए एक सबक था। कई मरतबा इंसान को जब खाना पीना मिल जाता है तो वो खुदा के लहजे में बोलना शुरू कर देता है, तो बंदों को उनकी औकात याद दिलाने के लिए अल्लाह ताला कई मरतबा जमीन को झंझोड़ देते हैं। चुनाचे इसकी थोड़ी सी तफसील अर्ज कर दूं इबरत हासिल करने के लिए कि जलजले की दो वजूहात होती हैं, एक तबाई और दूसरी शराई। तबाई वजह तो ये होती है कि जब यह जमीन बनी तो इंतहाई गर्म हालत में थी, ऊपर की सतह ठंडी हो गई, मगर इसके अंदर, कोर के अंदर अभी भी मोल्टन मेटल मौजूद है, आग मौजूद है। अब वो जब कभी आपस में सेटल होती है तो जमीन के ऊपर जलजला की कैफियत महसूस होती है। यह जलजला मुख्तलिफ हिस्सों में आता रहता है, हत्ता के हर दिन में दुनिया में 100 जलजले आते हैं, मगर चूंकि मामूली होते हैं लोग उनको नोट ही नहीं कर पाते, आलात के जरिए से उनका पता चलता है। तो एक तो होती है तबाई वजह और एक होती है शराई वजह। वो क्या चीज कि कभी कभी इंसानों के आमाल इतने बिगड़ जाते हैं कि अल्लाह ताला उनको जगाने के लिए जमीन के टुकड़े को हुक्म देते हैं तो जमीन हिलती है। हदीस पाक में आता है इन्नल अर्द तजलजलत अला अहद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, नबी अलैहिस्सलाम के जमाने में जमीन में एक मरतबा जलजला आया, फवादा यादहू अलैहा آپ نے اپنا مبارک ہاتھ زمین پر رکھا، ثم قال اسکن، پھر حکم فرمایا کہ تو ٹھہر جا، فَإِنَّهُ لَمْ يَأْنِ لَكَ بَعْد، ابھی قیامت قائم ہونے کا وقت نہیں آیا. ثم التفت الى اصحابه، کہ نبی علیہ السلام صحابہ کی طرف متوجہ ہوئے، فقال، ارشاد فرمایا، ان ربکم لیستعتبکم فاعتبوه، بے شک تمہارا پروردگار چاہتا ہے کہ تم توبہ تائب ہو جاؤ، پس تم توبہ کرو. تو گویا نبی علیہ السلام کی زبان فیض ترجمان سے یہ پتا چلا کہ انسانوں کو اللہ تعالی چاہتے ہیں کہ وہ توبہ تائب ہوں، اپنی غفلتوں سے، سستی سے، گناہوں سے، بدکاریوں سے. تو اللہ رب العزت اس کے لیے زمین کو ہلا دیتے ہیں. چنانچہ ایک اور روایت میں ہے، زلزلۃ المدینۃ علی عہد عمر رضی اللہ تعالی عنہ، عمر رضی اللہ عنہ کے زمانے میں، زمانے خلافت میں مدینہ میں زلزلہ آیا. فقال ما ھذا، آپ نے حیران ہو کر کہا یہ کیا ہے؟ ما اسرع ما احدثتم لئن عادت لا تجدونی فیہا، تم میں سے کون ہے جس نے کسی نئی بات کا ارتکاب کیا، اگر ایسا پھر ہوا تو میں تمہارے درمیان نہیں رہوں گا. یعنی انہوں نے یہ کہا کہ یہ زلزلہ کسی نہ کسی عمل کی وجہ سے آ جاتا ہے. چنانچہ حدیث پاک میں ہے کہ سید عائشہ صدیقہ رضی اللہ تعالی عنہا سے پوچھا گیا کہ زلزلہ کیوں آتا ہے، تو انہوں نے فرمایا کہ جب عورتیں غیر مردوں کے لیے خوشبوئیں استعمال کریں. کیا عجیب بات کہی. اور آج آپ دیکھیں تو عورتیں خامند کے لیے تو خوشبو کم استعمال کرتی ہیں، اور باہر نکل کر تقریبات میں جانے کے لیے خوشبوئیں زیادہ استعمال کرتی ہیں. کتنی نوجوان بچیاں ہیں سکولوں میں خوشبوئیں لے کے جاتی ہیں، اپنے کزنز کے لیے خوشبوئیں استعمال کرتی ہیں. تو جب عورت کی نیت یہ ہے کہ میں خوشبو بدن پہ اس لیے لگاؤں کہ غیر محرم میری طرف متوجہ ہو، تو یہ ایک علامت بتائی. اور دوسری علامت بتائی کہ جب غیر مردوں کے سامنے عورتیں ننگی ہونے میں جھجک محسوس نہ کریں. اب دیکھیے یہ کتنی عجیب علامت بتائی کہ جب عورتوں کو جھجک ہی محسوس نہ ہو. اب دیکھیں اس ننگا ہونے کے بھی درجات ہیں. چہرے کا ننگا ہونا اس کو تو برائی نہیں سمجھتی، یہ تو ہمارے کزن ہیں، یہ خالہ کا بیٹا، یہ ماموں کا بیٹا. تو اپنے رشتہ داروں میں بے محابہ کھلے چہرے کے ساتھ سب مردوں سے ملتی ہیں، اس گناہ کا ارتکاب تو عام ہو گیا ہے. اور کچھ کہتی ہیں کہ جی چہرے کا تو پردہ ہی نہیں، مفتیہ بھی بن بیٹھتی ہیں. ان سے ایک بات پوچھوں کہ احرام کی حالت میں عورت کو جو حکم دیا گیا کہ چہرے کو کپڑا نہ لگے، یہ اس بات کی دلیل نہیں کہ احرام کے علاوہ حالت میں چہرے پہ کپڑا ہونا چاہیے؟ اگر چہرے پہ کپڑا تھا ہی نہیں تو احرام کی حالت میں کہنے کی کیا ضرورت تھی کہ چہرے کو کپڑا نہ لگے؟ اب اس کا یہ مطلب نہیں کہ احرام کی حالت میں چہرہ کھول لیں، نہیں، اس طرح سے کپڑا لیں کہ وہ چہرے سے ذرا دور رہے، مگر غیر محرم مردوں سے پردہ کرنا تو لازم ہے. قرآن عظیم الشان میں اللہ تعالی امہات المومنین کو فرماتے ہیں، صحابہ کو فرماتے ہیں کہ جب تم نے ایک دوسرے سے کوئی چیز لینی ہو فاسألوهن من وراء حجاب، تم پردے کے پیچھے سے ان سے سوال کرو. اگر چہرے کا پردہ نہیں تھا تو پھر پردے کے پیچھے کی کیا بات تھی؟ آخر قرآن کے یہ الفاظ کیوں موجود ہیں؟ تو آج کھلے چہرے کے ساتھ سب کے سامنے چلے جانا اس کو تو معیوب ہی نہیں سمجھتی. اور اس سے آگے کتنی نوجوان بچیاں ایسی ہیں جو اپنا سر ہی نہیں ڈھانپتی، تو سر ننگا کرنا، سینہ نہیں جھانپتی، بازو بھی آدھے آدھے ننگے ہوتے ہیں. تو اس ننگے پن کے بھی درجات ہیں. بہت ساری بچیاں ایسی ہیں جو کسی نہ کسی درجے میں آج اس گناہ کی مرتکب ہو رہی ہیں. اور گھر میں کام کرنے والے مردوں کو تو وہ اپنا محرم سمجھتی ہیں، حالانکہ یہ کام کرنے والے مرد ان کے غلام تو نہیں نا. تو جو فرمایا کہ جب عورتیں غیر مردوں کے سامنے ننگی ہونے میں جھجک محسوس نہ کریں، کیا آج گھر کے کام کرنے والے مردوں کے سامنے کھلے چہرے آنے پر کوئی جھجک محسوس کرتی ہے؟ تو معلوم ہوا کہ اس میں ہم بھی کسی نہ کسی درجے ملوث ہیں. تو تین باتیں ام المومنین نے فرمائی. ایک بات، جب عورتیں غیر محرم مردوں کی نیت سے خوشبوئیں استعمال کریں، جب عورتیں غیر محرم مردوں کے سامنے ننگی ہونے میں جھجک محسوس نہ کریں، جب شراب اور موسیقی عام ہو جائے تو تم زلزلوں کا انتظار کرنا. اسی لیے عبداللہ ابن مسعود رضی اللہ عنہ نے فرمایا، ما ظہر فی قوم الزنا ولا ربا الا احلوا بانفسهم عقاب اللہ. کسی قوم میں زنا اور ربا ظاہر نہیں ہوتا. ربا کہتے ہیں سود کو، یعنی دو گناہ بتائے، ایک زنا کا گناہ اور دوسرا ربا کا گناہ. اب یہ زنا کا گناہ بھی عام ہے، ایک ہے مبادیات زنا، یہ تو بہت عام ہو چکی، آنکھوں کا زنا، غیر محرم کی طرف دیکھنا. آج سو میں سے قسمت والے ہی چند ایک ہوں گے جو اپنی نگاہوں کی 100% حفاظت کرتے ہوں گے، وگرنہ تو مردوں کی نگاہیں عورتوں کو تلاش کرتی پھر رہی ہیں اور عورتوں کی الٹی سیدھی نگاہیں مردوں پہ پڑتی پھر. تو نگاہوں کا زنا عام، پھر کانوں کا زنا بھی عام. یہ سیل فون ایسی مصیبت ہے، گھنٹوں غیر محرموں کے ساتھ فون پہ باتیں ہو رہی ہوتی ہیں، میسج دیے جا رہے ہوتے ہیں. تو یہ کان کا زنا ہو گیا. دل کے اندر غیر کے تصور کو باندھا، یہ دل کا زنا ہو گیا. چل کے گئے ملاقات کے لیے تو یہ پاؤں کا زنا ہو گیا. تو مبادیات زنا اگر آپ دیکھیں تو یہ تو بہت عام ہو گئی ہیں، گو کہ جو کامل زنا ہے اس میں کچھ مجبوریاں ہوں، رکاوٹیں ہوں. تو اس کی کثرت ہونے کی وجہ سے، اور فرمایا کہ سود عام ہونے کی وجہ سے. اور آج کتنے کاروباری لوگ ہیں جنہوں نے اپنے اکاؤنٹ سود والے کھلوائے ہوئے ہیں، اور یہ ایسا ہی ہے جیسے پاک چیز میں پیشاب کی ملاوٹ کر لی جاتی ہے تو وہ پوری کی پوری ناپاک ہو جاتی ہے. فرمایا جب کسی قوم میں یہ دو چیزیں ظاہر ہو جائیں تو وہ اپنے آپ کو اللہ کے غصے کے لیے، عذاب کے لیے حقدار بنا دیتے ہیں. پہلی امتوں کو بھی ان کی معصیتوں کی سزا زلزلے کے ساتھ دی گئی. چنانچہ اہل مدین کے اندر اونچ نیچ تھی ناپ تول کی. اللہ تعالیٰ فرماتے ہیں فَأَخَذَتْهُمُ الرَّجْفَةُ، ان کے اوپر اللہ تعالیٰ نے یہی عذاب بھیجا. حضرت موسیٰ علیہ السلام کے ساتھ 40 لوگ گئے تھے کوہ طور پر، لیکن پھر انہوں نے بہانے بازیاں شروع کیں کہ ہمیں کیا پتا اللہ سے ہم کلامی ہوئی یا نہیں. اللہ تعالیٰ فرماتے ہیں فَلَمَّا أَخَذَتْهُمُ الرَّجْفَةُ، قارون نے اللہ تعالیٰ کے حکم کو پورا کرنے میں کوتاہی کی. اللہ تعالیٰ فرماتے ہیں فَخَسَفْنَا بِهِ وَبِدَارِهِ الْأَرْضِ، ہم نے اس کو اور اس کے گھر کو زمین کے اندر دھنسا دیا. تو اب دیکھیے کہ ان گناہوں کی وجہ سے زلزلوں کا آنا عام ہو جائے گا. آپ یہ مت سوچیں کہ زمین کے اس حصے میں تو زلزلے نہیں آتے. جب شرعی وجوہات ہوتی ہیں تو کسی بھی زمین کے ٹکڑے کو اللہ تعالیٰ ہلا سکتے ہیں. پرانے فالٹس جو ہزاروں سال پہلے کے خاموش ہوتے ہیں، اللہ تعالیٰ ان کو زندہ کر دیتے ہیں. ایک سوال پیدا ہوتا ہے کہ زلزلہ آئے تو کیا کریں؟ چنانچہ ابن قیم رحمت اللہ علیہ نے الجواب الکافی میں لکھا کہ عمر بن عبدالعزیز رحمت اللہ علیہ نے مکتوب لکھا اپنے گورنروں کو کہ جب بھی تم زمین میں زلزلہ محسوس کرو تو تم اللہ تعالی کے سامنے اپنے گناہوں کی توبہ کرو، میدان میں نکل کر اللہ کے سامنے گریہ زاری کرو، دعا کرو اور اپنے مال کو اللہ کے راستے میں صدقہ دو. علماء نے لکھا ہے کہ ایسے وقت میں دعائیں پڑھنی چاہیے جو انبیاء کرام نے پڑھی تھیں اور اللہ تعالی نے ان کو مصیبتوں سے نکالا تھا. مثال کے طور پر ربنا ظلمنا انفسنا وَإِن لَّمْ تَغْفِرْ لَنَا وَتَرْحَمْنَا لَنَكُونَنَّ مِنَ الْخَاسِرِينَ، یہ سیدنا آدم علیہ الصلوۃ والسلام کی دعا، اس کے بدلے اللہ تعالیٰ نے ان سے مصیبت کو ٹال دیا تھا. تو یہ زلزلہ بھی ایک مصیبت ہوتی ہے، ایسے وقت میں اس دعا کو پڑھ لینے کا فائدہ. اور بعض علماء نے لکھا کہ سیدنا یونس علیہ السلام کی قوم پر عذاب آیا تھا مگر قوم نے کہا تھا لا الہ الا انت سبحانک انی کنت من الظالمین. نہیں، حضرت یونس علیہ السلام جب مچھلی کے پیٹ میں چلے گئے تھے تو انہوں نے وہاں پر ان الفاظ کے ساتھ اللہ رب العزت کے سامنے آہ زاری کی تھی. اللہ رب العزت نے ان کو مچھلی کے پیٹ سے باہر نکال دیا. اسی طرح انسان کسی مصیبت کے پیٹ میں پھنس جائے تو ان کلمات کو پڑھنے کے لیے اس مصیبت کی مچھلی کے پیٹ سے اللہ تعالیٰ اس بندے کو نکال دیتے ہیں. در مختار کتاب الکسوف میں لکھا ہے کہ اگر زلزلہ آئے سل الناس فرادا فی منازلہم، لوگوں کو چاہیے کہ اپنے گھروں میں الگ الگ نماز پڑھیں. وَإِن شَاؤُ دَعَوْا، اور اگر وہ چاہیں تو دعا کریں. وَلَمْ يُصَلُّوا، اگر نماز نہیں پڑھ سکتے. والصلاۃ افضل، لیکن نماز پڑھنا افضل ہے. چونکہ حدیث پاک میں آتا ہے کہ کان رسول اللہ صلی اللہ علیہ وسلم اذا حزبہ امر فزع الی الصلاۃ، نبی علیہ السلام کو جب بھی کوئی امر پیش آتا تھا تو وہ فوراً نماز کی طرف متوجہ ہوا کرتے تھے. ایک اور بھی سوال ذہن میں پیدا ہوتا ہے کہ جب زلزلہ آتا ہے تو اکثر لوگوں کو دیکھا کہ کمروں سے نکل کر باہر کھلی فضا میں آتے ہیں. اب کیا کرنا چاہیے؟ لوگوں کو اس کا پتہ نہیں ہوتا. بعض لوگ اسے اچھا سمجھتے ہیں، بعض توکل کے خلاف سمجھتے ہیں. شریعت کا حکم کیا ہے؟ تو در مختار کتاب الفرائض میں ہے کہ اگر کوئی بندہ ایسی جگہ پر تھا اخذته الزلزلہ فی بیت ہی، اگر زلزلہ اس کو آیا اور وہ گھر میں تھا، ففر الی الفضاء،
और वो निकल के खुली फिजा में आ गया। ला युक राहु, इसमें कोई कराहत नहीं, बल युस्तहब्बु, बल्कि ये बेहतर है, मुस्तहब है, ले फिरार नबी सल्लल्लाहु अलैहि वसल्लम मिनल हाइतिल माइल, कि नबी अलैहिस्सलाम एक मर्तबा झुकी हुई दीवार के पास से गुजरने लगे थे तो आप तेजी से उसके नीचे से अलग हो गए। तो जिस तरह गिरती दीवार के नीचे से अल्लाह रब्बुल इज्जत के प्यारे महबूब सल्लल्लाहु अलैहि वसल्लम हट गए थे, जल्जले के वक्त में कमरे से हट के खुली फिजा में आ जाना यह भी मुस्तहब कहलाएगा। मगर एक बात और समझिए कि जिन लोगों पे यह जल्जला आया वो हमसे ज्यादा बुरे नहीं थे, हम उनसे ज्यादा नेक नहीं हैं, बस ये एक तकवीनी फैसला था कि जमीन के उस टुकड़े को अल्लाह ने झंझोड़ दिया और हमें अल्लाह ने जिंदा रखा इबरत हासिल करने के लिए, हमें अल्लाह ने जिंदा रखा सबक हासिल करने के लिए। अगर तो हम सबक हासिल कर लेंगे तो हमारा फायदा, और अगर हासिल नहीं करेंगे तो बिल आखिर जाना तो हमने भी है। जिंदगियों को बदलने की नियत कर लीजिए। ये जलजला जो आया उन जगहों को जाकर लोगों से मिलने के मौका मिला, उन्होंने जो हाल अहवाल सुनाए वो तो अजीब थे, इसलिए कि कुछ जलजले ऐसे होते हैं कि जिनमें मकान अच्छे बने हों तो वो बच जाते हैं, और कुछ जलजले ऐसे होते हैं कि मकानों का अच्छा बनना उसमें कोई माने ही नहीं रखता। वो कैसे? आमतौर पर जलजले दाएं बाएं आते हैं और झटके देते हैं मकानों को, तो जो कंक्रीट के बने हुए, स्टील के बने हुए अच्छे मकान होते हैं वो विदस्टैंड कर जाते हैं। मगर ये तो जलजला अजीब था, ये जमीन ऊपर नीचे हो रही थी, ऊपर नीचे। चुनांचे एक शख्स ने खुद ये बताया कि जब जलजला आया तो यकदम जमीन ऐसे बन गई जैसे कपास की तरह होती है और मैं अपनी गर्दन तक जमीन के अंदर धंस गया, और जब दूसरी वेव आई तो जमीन ने मुझे उछाल के बाहर निकाल दिया और इस तरह अल्लाह ने मुझे उसमें से बचा लिया। चुनांचे हमने मस्जिदें देखी, तीन मंजिला मस्जिद थी और अब उसकी आखिरी छत जमीन के ऊपर पड़ी नजर आती थी, पूरी की पूरी मस्जिद जमीन के अंदर गड़ गई थी। यानी जैसे किसी कील को कोई शख्स ठोकर लगाकर, जरब लगाकर जमीन में गाड़ देता है, इस तरह पूरे के पूरे मकान जमीन के अंदर धंसा दिए गए। अब ऐसे में मकान क्या करेंगे? चुनाचे हमारे एक आलिम हैं, करीबी ताल्लुक वाले, बहुत ही अजीज हैं, वो अपने गांव में गए कि मैं वालदेन का जाके पता करूं। उनको एक दिन पूरा लगा और उनको अपना गांव ही कहीं नहीं मिला। वो हैरान थे, मैंने जिंदगी गुजारी यहां, मेरा गांव कहां? बिल आखिर वहां के किसी बंदे ने कहा कि ये जो दो पहाड़ हैं तुम याद करो, इनकी चोटियां तुम्हें जानी पहचानी नजर आती हैं। उसने कहा, उसने कहा ये दो पहाड़ दोनों करीब हो गए और पूरी की पूरी बस्ती इन पहाड़ों के नीचे दब गई। चुनांचे उस आलिम के 325 रिश्तेदार इसमें फौत हो गए। अब बताइए, चंद मिनट का जलजला और एक बंदे के 325 रिश्तेदार दुनिया से चले जाते हैं। हमारे यहां एक बच्ची जामिया में पढ़ती है, उसके मां बाप, बहन भाई, उनके छोटे बच्चे जितने भी थे, सारे के सारे अपने घर समेत जमीन के अंदर चले गए। अब वो अकेली बच्ची दुनिया में मौजूद है। ये इबरत की बातें हैं हमें झंझोड़ने के लिए कि हम जरा आंखें खोलें, कि हमारे साथ भी क्या मामला पेश आ सकता है। चुनांचे हमारे करीबी ताल्लुक वाले एक दोस्त ने यह वाकया उनकी कजन के साथ पेश आया। वो माशाल्लाह जवान उम्र हैं, एक मेजर की बीवी हैं, कहती हैं कि मेरी एक बेटी है कोई 4 साल की, और अल्लाह ने एक बेटा दिया, वो अभी 2-3 माह का था। चुनांचे वो, उसका मियां और दोनों बच्चे एक ही डबल बेड के ऊपर सो रहे थे, तो वो कहती हैं कि अचानक छोटा बच्चा हिला जुला और रोया जैसे उसको फीड की जरूरत होती है। गो मुझे बहुत नींद आई हुई थी मगर मां थी, मैं उस नींद में से उठी कि मैं अपने बच्चे को फीडर दूं। अचानक मेरी नजर जो साथ वाली दीवार पर पड़ी तो मुझे उसमें एक दराड़ पड़ती नजर आई। मैंने फौरन अपने मियां को जगाया कि ये दीवार में क्या हो रहा है। वो उठा और उसने देखा तो वो कहने लगा, ये तो दीवार में दराड़ आ रही है और कमरा गिर जाएगा। चुनांचे उसने बेटी को उठाया, मैंने छोटे बेटे को उठाया। जैसे ही हम अपने कमरे से बाहर निकले, पीछे हमारे कमरे की छत जमीन पर आ गई। हमारे सामने बालकोनी थी, वो बालकोनी की छत भी जमीन पर आ गई। हम दरमियान में एक जगह पर ट्रैप हो गए। मेरे मियां ने एक बड़ी ईंट उठाई और खिड़की को दे मारी। जैसे ही खिड़की टूटी तो उसने बाहर छलांग लगाई और मुझे कहा कि जल्दी से मुझे बच्चे पकड़ाओ। वो कहती है, मैंने बेटे को पकड़ाया, उसने लिया और जमीन पे डाल दिया, फिर बेटी को जमीन पे डाल दिया। मेरे लिए अब खिड़की से चढ़ के उतरना जरा मुश्किल हो रहा था। उसने मुझे बालों से पकड़ के खींचा, बाजुओं से पकड़ के खींचा, और बिल आखिर जैसे मैं बाहर गई, जिस बालकोनी में हम खड़े थे वो छत भी जमीन पर आ गई। मैंने बेटे को उठाया, मेरे मियां ने बेटी को उठाया और हम वहां से भागे। मगर हमसे भागा नहीं जा रहा था, ऐसे लगता था जैसे किसी ने 20-20 किलो का वजन हमारे पांव के साथ बांध दिया है। पांव उठाना मुश्किल था, वहां जमीन की ग्रेविटेशनल फोर्स बढ़ चुकी थी। वो कहते हैं कि मेरा खाविंद फौजी था, मेजर था, वो मुझे कहते हैं कि आज तो कदम उठाना मुश्किल हो रहा है। कहने लगे, हम मुश्किल से 50 कदम उस जगह से पीछे हटे होंगे कि जब पीछे मुड़ के हमने देखा तो जितनी बस्ती हमारी थी सारी की सारी के मकानात जमीन के अंदर चले गए थे। हमें फकत जमीन नजर आ रही थी, कोई मकान नजर नहीं आ रहा था। अब देखिए, अल्लाह ताला अपनी निशानियां दिखाते हैं कि बंदो, तुम इसी दुनिया की जिंदगी पे मस्त हो चुके हो और मेरे हुक्मों को तुम तोड़ते फिरते हो। मैं अगर हुक्म दूं तो तुम्हारी सारी जिंदगी की सहूलतें एक लम्हे के अंदर खत्म हो जाएंगी। तुम अपनी बेबसी और बेकसी का ख्याल रखो। तुम उस अजीम परवरदिगार के हुक्मों को तोड़ते हो जिसके हाथों में जमीन और आसमान की तनावें हैं। चुनांचे ऐसा भी हुआ कि कई बड़ी मल्टी स्टोरी बिल्डिंग थी, वो जमीन पर आ गई। तो ये जितने भी जमीन में जाने वाले लोग थे या मरने वाले थे, ये सब बुरे नहीं थे। आप हैरान होंगी कि 7 दिन के बाद एक टावर गिरा, उसके अंदर से एक 18 या 16 साल का नौजवान, उसको निकाला गया और उसने निकलते ही अल्लाह अकबर का नारा लगाया। लोगों ने पूछा कि तुम्हारे ऊपर कोई खौफ नहीं? वो कहने लगा, क्यों, जब मैं अल्लाह पे ईमान रखता हूं तो जिंदगी और मौत का मालिक मैं उसी को समझता हूं। मैं फंस गया था नीचे मलबे में, मगर मैंने दिल में सोच लिया था मेरे मौला को मेरी मौत मतलूब है तो मैं मरने के लिए राजी हूं, और अगर उसको बचाना मतलूब है तो मेरा अल्लाह मुझे बचा देगा। एक देखिए जवान बच्चे का ऐसा यकीन है और वो भी मलबे के अंदर धंसा हुआ है। चुनांचे एक बुजुर्ग 10वें दिन बाद मलबे से निकाले गए जिनकी उम्र 85 साल थी, और 85 साल की उम्र में जब उनको निकाला तो बहुत उन पर कमजोरी थी और वो कहने लगे इन 10-11 दिनों में न मेरा कोई रोजा कजा हुआ न मेरी नमाज कजा हुई। मेरे पास घड़ी थी, मैं वक्त के हिसाब से रोजे की नियत भी कर लेता था, इफ्तारी की नियत भी कर लेता था और अपने वक्त पे तयम्मम करके मैं नमाज भी पढ़ लेता था। तो बताने का मकसद ये कि ये लोग जमीन के अंदर जिनको धसा दिया गया, मकान गिरा दिए गए, ये लोग हमसे ज्यादा बुरे नहीं थे, बल्कि कितने हमसे ज्यादा बेहतर थे, कितनी पाक दामन औरतें थीं, कितने नेकुकार लोग थे, मगर अल्लाह का तकवीनी फैसला था जमीन के उस टुकड़े को हिलाना जहां बुरे चले गए वहां नेक भी साथ चले गए। क्या इन हालात वाकयात को सुनकर हम अपने दिल में यह नियत कर सकते हैं कि हम भी आज अल्लाह ताला की नाफरमानियों से सच्ची तौबा करते हैं? अगर हम इतने बड़े बड़े वाकयात को देखकर और सुनकर फिर भी हम बात को नहीं मानेंगे तो इसका मतलब है कि हम अपनी आखिरत को बर्बाद करने पे तुल गए। अल्लाह ताला फरमाते हैं अवला यरौना अन्नहुम युक्तनूना फी कुल्ले आमिम मर्रतन औ मर्रतैन सुम्मा ला यतूबूना वला हुम यज़क्करून। हर साल अल्लाह ताला एक या दो दफा दिखा देते हैं, कहीं सुनामी आ जाता है, कहीं फला किस्म का तूफान आ जाता है, कहीं जलजला आ जाता है, ये सब अल्लाह निशानियां दिखा रहे हैं। लोगो जागो जागो, तुम गफलत की नींद सोए हुए हो और तुम्हारे आगे जाने का वक्त करीब आ चुका। आज हम अपने दिलों को झांक के देखें तो दिल नफरतों और अदावतों से भरे पड़े हैं, खुल्लम खुल्ला अल्लाह ताला के हुक्मों की बगावत करने में झिझक महसूस नहीं करते। आज का इंसान दूसरे इंसान को खा जाने के लिए तैयार है। ऐसी सूरत में फिर अल्लाह रब्बुल इज्जत इंसानों को झंझोड़ते हैं। आप सोचिए ये जो जलजला आया, कितने मवेशी थे वो भी दुनिया से चले गए, कितनी ज़रात थी वो भी जमीन के अंदर चली गई, कितने नेक लोग थे वो भी दुनिया से चले गए। अल्लाह रब्बुल इज्जत हमें इबरत की नजर से इन हालात को सुनने की तौफीक अता फरमाए। हमारे मशायख ने फरमाया अस्सईद मवईज लिगैरिही वश्शकी मवईज लिनफ्सी। नेक बख्त वो होता है जो दूसरे से इबरत पकड़े और बदबख्त वो होता है जो खुद दूसरों के लिए इबरत बने। तो हमारी नेकबख्ती यह है कि हम आज की इस महफिल में अल्लाह रब्बुल इज्जत के सामने अपने तमाम गुनाहों की सच्ची माफी मांगें, ये दुआएं पढ़ें रब्बना ला तुआखिज़ना इन नसीना औ अख्ताना। ए परवरदिगार आलम हमें न पकड़ लीजिएगा अगर हम भूल जाएं और अगर हम खता कर बैठें, और हमने तो यकीनन खताएं की हैं, गुनाह किए हैं, इसलिए हमें तो और ज्यादा अल्लाह ताला के सामने झुकना चाहिए। लिहाजा आज की इस मजलिस को तौबा की मजलिस बना लीजिए और अपनी जिंदगी की तरतीब को सीधा करने की नीयतें कर लीजिए। जो ख्वातीन पर्दे में कोताही करती हैं आज सच्ची तौबा करें कि हम शरई पर्दा शुरू करेंगी। जो नमाजों में सुस्ती करती हैं वो आज सच्ची तौबा करें कि हम पाबंदी से नमाज पढ़ेंगी। जो ख्वातीन अपने खावंदों के साथ हर वक्त झगड़ों में लगी रहती हैं और घर के सुकून को खराब करती हैं वो अहद करें कि आज के बाद हम अपनी नफसानियत अनानियत को तोड़ेंगी और हम घर के अंदर पुरसकून माहौल पैदा करेंगी। जिनके दिलों के अंदर कोई गैर बसा है आज इन बुतों को तोड़ लीजिए। बुतों को तोड़ तखय्युल के हों के पत्थर के, اور ایک اللہ سے محبت کرنے کا عہد کر لیجئے. یہ رمضان مبارک اللہ نے آج ہمیں دیا، معلوم نہیں آئندہ رمضان کس کے نصیب میں ہوگا اور کس کے نصیب میں نہیں ہوگا. اور اس رمضان کے بھی چند دن باقی رہ گئے. جیسے مچھلی ہاتھ میں آتی ہے، پکڑے بندہ کوئی تو دیکھتے دیکھتے ہاتھوں سے نکل جاتی ہے، رمضان مبارک کا یہی حال. ایک وقت تھا ہم انتظار میں تھے کہ رمضان آئے گا، آج دیکھو چند دن باقی رہ گئے اور ان کے گزرنے میں بھی کوئی دیر نہیں لگنی. ہم سوچیں کیا ہماری مغفرت ہو چکی، کیا اللہ تعالی نے ہماری بخشش کے فیصلے کر لیے، کیا ہم نے رو دھو کے اپنے رب کو منا لیا. اگر اس میں کوئی ہم کمی کر چکے ہیں تو جو راتیں باقی ہیں، جو دن باقی ہیں، اس میں اپنے اللہ کو منا لیجئے، اپنے اللہ کے ساتھ جنگ نہ کیجئے، اپنے اللہ کے ساتھ جنگ نہ کیجئے. جو اپنے اللہ سے ٹکرائے گا، حکموں کو اس کے توڑے گا، پھر اللہ تعالیٰ اس کی گردن کو مروڑے گا اور اس کو دوسروں کے لیے عبرت کا نشانہ بنا دے گا. بندوں کو بندگی سجتی ہے، اللہ کے سامنے جھک جائیے، معافی مانگ لیجئے، میرے مولا بہت گناہگار ہیں، بہت خطا کار ہیں، مگر آپ نے ہی اللہ تعالیٰ ہمیں مہلت دی ہے، اب ہماری توبہ کو قبول کر لیجئے اور آئندہ نفس اور شیطان کے مکر و فریب سے ہمیں بچا لیجئے. آج ہم نئے سرے سے مسلمان ہو رہی ہیں اور ایک نئی ایمانی اسلامی قرآنی زندگی بسر کرنے کا دل میں ارادہ کر رہی ہیں. ذرا سوچئے اس جسم کو آپ نے زندگی میں کتنی مرتبہ سجایا. مخلوق کی خاطر میں ابو سے ملنے جا رہی ہوں، امی سے ملنے جا رہی ہوں، میں میاں کے پاس جا رہی ہوں. مخلوق کی خاطر آپ نے اس جسم کو کتنی مرتبہ سجایا، کیا کبھی اس کو آپ نے اپنے رب کی ملاقات کے لیے بھی سجانے کی کوشش کی؟ اور رب کی ملاقات کی سجاوٹ تو یہ ہے کہ انسان کے کسی عضو سے کوئی گناہ نہ ہو اور وہ پاک جسم کو لے کر اپنے رب کے سامنے حاضر ہو. اے اللہ کے بندی، جب تو اپنے چہرے کو مخلوق کی خاطر ہزاروں دفعہ سجا چکی، اس چہرے کو اپنے رب کے لیے سجا لے. کبھی غسل کر اچھے صاف کپڑے پہن کے مصلے پہ آ کے کھڑی ہو جا، اللہ میں صلح کرنے کے لیے آئی ہوں، میرے مولا آج میں سب فاصلے ختم کرنے کے لیے آئی ہوں، اے اللہ میں نفس کی جو ہے مکاریوں سے توبہ کر کے آج تیرے سامنے سر بسجود ہونے کے لیے آئی ہوں. رمضان کے اس بقیہ وقت میں کوئی تو تسلی کی دو رکعتیں پڑھ لیجئے، اللہ کے سامنے کوئی ایسا سر جھکا دیجئے کہ میرے مولا کو پسند آ جائے. نشانے سجود تیری جبی پر ہوا تو کیا، کوئی ایسا سجدہ کر کے زمین پر نشان رہے، کوئی ایسا ہم خلوص کا سجدہ کر جائیں ہمارے مولا کو پسند آ جائے. اور اللہ تعالی ہمارے گناہوں کی مغفرت فرمائے. اللہ تعالی ان مجالس میں ہمیں توبہ کی نیت سے آنے کی اور اپنی زندگیوں کو بدل کر نیکوکاری کی زندگی کو اختیار کرنے کی توفیق نصیب فرمائے. وآخر دعوانا ان الحمدللہ رب العالمین. تھوڑی دیر کے لیے سب مستورات مراقبہ کر لیں، آنکھوں کو بند کر لیں، سر کو جھکا لیں، دنیا اور جو کچھ دنیا میں ہے اس سے ہٹ کٹ کے اللہ رب العزت کی یاد میں ڈوب جائیں. انسان جب اپنے اندر جھانکتا ہے اسے اپنی اصل تصویر نظر آتی ہے. اپنے من کے دریچے کو کھولیے، اپنی اصل تصویر کو دیکھیے.
بناؤں گا اپنے نفس سرکش کو اب تو یا رب غلام تیرا، میں چھوڑ کر کاروبار سارے کروں گا ہر وقت کام تیرا، کیا کروں گا بس اب الہی ذکر ہی صبح و شام تیرا، جماؤں گا دل میں یاد تیری رٹوں گا ہر وقت نام تیرا. तेरा हरदम करूंगा ए मेरे बारी। अल्लाह 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 अल्लाह। रहा मैं दिन रात गफलतों में, अब बस यूं ही जिंदगी गुजारी। रहा मैं दिन रात गफलतों में, अब बस यूं ही जिंदगी गुजारी। किया न कुछ काम आखरत का, कटी गुनाहों में उम्र सारी। रहा मैं दिन रात गफलतों में, अब बस यूं ही जिंदगी गुजारी। किया न कुछ काम आखरत का, कटी गुनाहों में उम्र सारी। बहुत दिनों मैंने सरकशी की, मगर है अब सख्त शर्म सारी। मैं सर झुकाता हूँ मेरे मौला, मैं तौबा करता हूँ मेरे बारी। मैं सर झुकाता हूँ मेरे मौला, मैं तौबा करता हूँ मेरे बारी। हरदम करूँगा ए मेरे बारी। अल्लाह 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 अल्लाह। لا الہ الا اللہ محمد رسول اللہ۔ دعا کر لیجئے۔ سبحان ربی العلی الوہاب، اللہم صلی علی سیدنا محمد وعلی آل سیدنا محمد وبارک وسلم۔ اے مالک، ہم آپ کے عاجز مسکین بندے ہیں، ہمارے گناہوں کو معاف فرما، ہماری خطاؤں سے درگزر فرما، ہمارے عیبوں کی پردہ پوشی فرما۔ میرے مولا، ہم آپ سے صلح کرنا چاہتے ہیں۔ آپ نے قرآن مجید میں فرمایا بس صلح ہو خیر۔ اللہ اپنی رحمت فرما دیجیے، ہمارے گناہوں کو معاف فرما دیجیے۔ اللہ ہمارے گناہوں کو معاف فرما دیجیے۔ اللہ ہمیں اپنے مقبول بندوں میں شامل کر لیجیے۔ اے اللہ، بہت بدکار ہیں، بہت خطا کار ہیں، اور آپ تو سینوں کے بھید جانے والے ہیں۔ آپ کے سامنے ملمہ سازی نہیں چلتی، منافقت نہیں چلتی۔ اللہ آپ سینوں کے بھید جانتے ہیں۔ میرے مولا، ہمارے اندر کی حالت سے آپ واقف ہیں۔ اللہ، ہم یہ درنگی کی زندگی کب تک گزارتے پھریں گے؟ اے اللہ، ہم اوپر سے آپ کے دوست بنے رہیں اور اندر سے دشمنوں والا حال ہو، یہ حالت کب تک ہماری رہے گی؟ اللہ، ہمیں یک رنگی عطا کر دیجئے، اپنے رنگ میں رنگ لیجئے۔ میرے مولا، رحمت کا معاملہ فرمائیے۔ اے اللہ، ہمیں اس سے بچا لیجئے کہ ہماری زبان تو عالم ہو، ہمارے دل جاہل ہو۔ میرے مولا، کرم کا معاملہ فرمائیے۔ اے اللہ، ہمیں زندگی کا رخ سیدھا کرنے کی توفیق عطا فرمائیے۔ آج کس محفل میں ہمارے سب گناہوں کو معاف فرما دیجئے، اور ہمیں آئندہ نیکوکاری کی توفیق عطا فرما دیجئے، اپنے نیک بندوں میں شامل فرما دیجئے۔ اس رمضان مبارک کو ہمارے لیے بخشش کا ذریعہ بنا دیجئے۔ میرے مولا، جو مانگا وہ بھی عطا فرمائیے، جو مانگنا چاہیے تھا ہم نہیں مانگ سکے، ہمیں وہ بھی عطا فرما دیجئے۔ آپ سے نبی صلی اللہ علیہ وسلم نے جو خیریں مانگی، سب خیریں ہمیں بھی نصیب فرما، اور جن شرور سے پناہ مانگی، اللہ ہمیں ان سے پناہ عطا فرما۔ اے اللہ، نفس شیطان کے مکر و فریب سے محفوظ فرما۔ اے اللہ، ہمیں غیر کی محتاجی سے محفوظ فرما۔ اللہ، جیسے آپ نے ہمارے سروں کو غیر کے سامنے جھکنے سے روک لیا، ہمارے ہاتھوں کو بھی غیر کے سامنے پھیلنے سے روک لیجئے۔ اپنے غیبی خزانوں سے عطا فرما دیجئے۔ اللہ، رحمت کا معاملہ فرما دیجئے۔ رب کریم، دور قریب سے جو مرد یا عورتیں
इन महफिलों में आते हैं या आ रहे हैं या आए हुए हैं, अल्लाह सब की मगफिरत फरमा दीजिए और सबको अपने मकबूल बंदों और बंदियों में शामिल फरमा लीजिए। जो घरों में परेशानी है अल्लाह उनको दूर कर दीजिए, कारोबार की परेशानियां दूर कर दीजिए। रब करीम हमारी इन दुआओं को कबूल फरमाइए। रब्बना तक़ब्बल मिन्ना इन्नका अंतस समीउल अलीम, तुब अलैना इन्नका अंतत तव्वाबुर रहीम। सल्लल्लाहु तआला अला हबीबिही सय्यिदना मुहम्मदिन व आलिही व अस्हाबिही अजमईन बिरहमतिका या अरहमर राहिमीन।